अपना तवाजुन खो बैठी। मजदूर उस वक्त इमारत की 11वीं मंजिल पर काम में मशगूल थे। लिफ्ट गिरने से 3 मजदूर मौके पर जहां भाग, जबकि 3 अस्पताल में दौरान इलाज दम तोड़ गए। कमिश्नर कराची इफ्तिखार शहलवानी का कहना है कि मौसर हिफाजती इंतजाम न होने के बायस ये हादसा रोनुमा हुआ। हादसे पर पुलिस और सिंध बिल्डिंग कंट्रोल अथॉरिटी से अलग अलग रिपोर्ट्स तलब कर ली गई हैं, जिसकी रोशनी में जिम्मेदारान का तायुन किया जाएगा।
जो बिल्डर्स हैं, डेवलपर्स हैं, हमने सिंध बिल्डिंग अथॉरिटी को भी अभी बुला लिया है और इसमें जो बिल्डर्स हैं उनसे भी हमने रब्ता किया है, वो हमें बताएंगे। लेकिन ये जैसे मैंने बताया, इट्स नॉट द बिल्डिंग, बिल्डिंग के बाहर जो एक लिफ्ट थी, जो एक शीशे लगाने वाले जो मजदूर काम कर रहे थे, वो एक लिफ्ट है, वो कलैप्स हुई है।
सूबे में वैसे तो मजदूरों के हुकूक से मुतालिक कई कवानीन मौजूद हैं, लेकिन माहिरीन के ख्याल में ये कवानीन सिर्फ किताबों तक ही महदूद और इन पर अमल दरामद बहुत कम नजर आता है। पाकिस्तान इंस्टीट्यूट ऑफ लेबर एजुकेशन एंड रिसर्च से मुंसलिक समाजी रहनुमा करामत हुसैन का कहना है कि इस किस्म के हादसात की बुनियादी वजह कवानीन का अदम इत्तिलाक ही है। मजदूरों के तहफ्फुज़ से मुतालिक 1920 से कवानीन मौजूद हैं, 99 साल पुराने कवानीन पर ही अमल कर लिया जाए तो मजदूरों की जानों का तहफ्फुज़ मुमकिन बनाया जा सकता है।
हमारे यहाँ 1920 की दहाई से कानून साजी जो हुई है, अगर उस पर आज भी अमल हो जाए तो 80% जो है इस तरह के जो हादसात होते हैं वो रुक सकते हैं। हमारे यहाँ कानून को फॉलो नहीं किया जाता। दूसरा ये है कि इंसानी जान जो है उसकी कोई वैल्यू नहीं है हमारी सोसाइटी। इदारे भी बने हुए हैं, अगर उनमें कोई कमी है तो वो दुरुस्त होना चाहिए।
लेबर कवानीन से वाकिफ माहिरीन के मुताबिक कसीरुल मंजिला इमारतों पर काम करने वाले मजदूर आम तौर पर बगैर किसी हिफाजती इंतजाम के काम करते हैं, जबकि ऐसे हादसात की सूरत में भी उमूमी तौर पर मजदूरों को जख्मी या जान से जाने की सूरत में इनके खानदान को खातिर ख्वाह मुआवजा भी नहीं मिलता और ना ही ऐसे वाकयात मुस्तकबिल में बचने के लिए मिसाल बनाए जाते हैं। इस वाकये में हलाक होने वालों में से 3 का ताल्लुक कराची जबकि बाकियों का ताल्लुक दीगर शहरों से बताया जाता है। पुलिस ने कानूनी कार्रवाई के बाद लाशें लवाहिकीन के हवाले कर दी हैं, जबकि वाकये की तहकीकात के बाद मुकदमा दर्ज किया जाएगा। मोहम्मद साकिब, वॉइस ऑफ अमरीका, कराची।
वॉइस ऑफ अमेरिका वॉशिंगटन आपसे मुखातिब है मीडियम वेव 972 किलोहर्ट्ज़ पर।
पाकिस्तान पीपल्स पार्टी के चेयरमैन बिलावल भुट्टो जरदारी का कहना है कि फौजी अदालतों की मुदत में तौसीस से कानून की बालादस्ती और इंसानी हकूक के लिए खतरात पैदा हो सकते हैं। इस्लामाबाद में वॉइस ऑफ अमेरिका उर्दू सर्विस से खसूसी गुफ्तगू में बिलावल ने कहा कि इस वक्त मुल्क में इंसानी हकूक की सूरत हाल एक बहरान की शक्ल इख्तियार कर रही है और इस तरह के हालात में कानून की बालादस्ती ज़रूरी है। उन्होंने कहा कि इंसानी हकूक के तहफ़ के लिए पार्लियामेंट का मजबूत होना ज़रूरी है, लेकिन पाकिस्तान तहरीक इंसाफ जैसी सियासी जमातें पार्लियामान को कमज़ोर कर रही हैं। उनके मुताबिक कई ऐसे अवामल हैं जिनकी वजह से एक मखसूस ज़हनियत की सोच को फ़रोग मिल रहा है जो आइन के मुतसादिम है। बिलावल भुट्टो का कहना था कि यह बदकिस्मती है कि सियासतदानों ने पार्लियामान को अहमियत नहीं दी। पिछले दौर में मुस्लिम लीग नून के वज़ीर आज़म पार्लियामेंट नहीं आया करते थे और मौजूदा वज़ीर आज़म इमरान खान ने अपोजिशन में रहते हुए गैर जमहूरी कुवतों के साथ मिलकर जमहूरियत, पार्लियामान और कानून की हुक्मरानी को नज़रअंदाज किया है। बिलावल भुट्टो का कहना था कि जमहूरी निज़ाम में अदलिया का अहम किरदार होता है, लेकिन आला अदलिया के जजेस ज़्यादातर सियासी काम करते रहे और ये जुडिशल एक्टिविज़म निज़ाम को कमज़ोर करता है। उन्होंने कहा कि बलूचिस्तान से इस्लामाबाद तक लापता अफराद के अहले खाना एहतजाज करते हैं, लेकिन उनकी सुनवाई नहीं होती। उनका कहना था कि पार्लियामान, अदलिया और इंसानी हकूक की तंजीमों को इस मसले को संजीदगी से लेना चाहिए और इसको हल करना चाहिए। बिलावल भुट्टो का कहना है कि उनकी जमात फौजी अदालतों की मुद्दत में तौसीक के हक में नहीं। उन्होंने कहा कि फौजी अदालतों का क्याम की कलील वक्ती इकदाम था और मुल्क में इंसाफ के 2 मुतवाजी निज़ाम नहीं हो सकते। बिलावल भुट्टो ने कहा कि वो इंतहा पसंदों को कौमी धारे में लाने के फलसफे को ताहाल समझने से कासिर है और उनके ख्याल में ये रियासत की पॉलिसी नहीं, क्योंकि ये चीज़ कौमी एक्शन प्लान के ख़िलाफ़ है। पंजाब की सूबाई हुकूमत ने वज़ीर आज़म पाकिस्तान इमरान खान की हदायत के बाद कोट लखपत जेल में कैद साबिक वज़ीर आज़म नवाज शरीफ को इलाज की सहूलत की फराहमी की नई पेशकश कर दी है। महकमा दाखिला पंजाब ने جیل سپرنٹینڈنٹ کے توسط سے سابق وزیر اعظم کو ایک خط لکھا ہے جس میں نواز شریف کو حکومت کی پیشکش کا جلد جواب دینے کا کہا گیا ہے. خط میں محکمہ داخلہ نے نواز شریف کو پیشکش کی ہے کہ وہ سرکاری یا کسی بھی نجی ہسپتال سے اپنا علاج کرانا چاہیں تو حکومت ان کو ہر طرح کی سہولت فراہم کرے گی. محکمہ داخلہ کی یہ نئی پیشکش ایسے وقت سامنے آئی ہے جب سابق وزیر اعظم نواز شریف کے صحت سے متعلق خدشات بڑھ گئے ہیں اور ان کے علاج کے معاملے پر قومی سطح پر بحث جاری ہے. سابق وزیر اعظم نے ڈاکٹروں کی سفارش کے باوجود علاج کے لیے اسپتال جانے سے انکار کر دیا ہے اور وہ جیل ہی میں رہنے پر مصر ہے. نواز شریف نے کہا ہے کہ وہ علاج کے معاملے پر تصحیح کی بجائے عزت کی موت کو ترجیح دیں گے. نواز شریف کے اہل خانہ اور مسلم لیگ نون کے رہنماؤں کا موقف ہے کہ حکومت نواز شریف کے علاج کے معاملے پر سیاست کر رہی ہے. دوسری جانب حکومت پنجاب کا موقف ہے کہ نواز شریف خود علاج نہیں کروانا چاہتے. ایران کی چار بہار بندرگاہ میں بھارت اور افغانستان کے دلچسپی لینے سے پاکستان سے کی جانے والی افغان ٹرانزٹ ٹریڈ اور پاک افغان باہمی تجارت کا حجم کئی ارب ڈالر کم ہو چکا ہے. افغانستان وسط ایشیائی ریاستوں کے ساتھ بھی تجارت بڑھا رہا ہے. پاکستان اور افغانستان کی تجارت کے مستقبل کے بارے میں وائس آف امریکہ کے لیے مبشر زیدی کی یہ رپورٹ.
ایران کی چابہار بندرگاہ سے 1983 سے تجارت کی جا رہی تھی، لیکن بھارت اور افغانستان نے اس میں چند سال پہلے ہی دلچسپی لی ہے. بھارت نے افغانستان میں کابل سے ایرانی سرحد تک شاہراہ تعمیر کی اور چابہار بندرگاہ میں اربوں ڈالر کی سرمایہ کاری کر رہا ہے. اس کا نتیجہ یہ ہوا کہ لینڈ لاک افغانستان، جو دنیا بھر سے اپنی تجارت کے لیے پہلے صرف پاکستان پر انحصار کرتا تھا، اب دوسرے راستوں سے بھی تجارت کے قابل ہو گیا ہے. پاک افغان امور پر نظر رکھنے والے تجزیہ کار احمد رشید نے وائس آف امریکہ سے گفتگو کرتے ہوئے کہا کہ پاک افغان تجارت 5 ارب ڈالر سے کم ہو کر 1.5 ارب ڈالر رہ گئی ہے.
70 سال سے افغانستان صرف کراچی پہ ڈیپینڈ کرتا تھا تجارت کے لیے، اور اب انہیں انڈیا اور روس اور ایران کے ساتھ ایک روڈ کھولا ہے، جو ایران کا جو بندرگاہ ہے چابہار، ادھر سے افغان ایکسپورٹ ہو سکیں گے. اور ایک روڈ اور روڈ تو بن گیا ہے، ریلوے بھی بن رہا ہے جو چابہار سے اوپر افغانستان کے اندر آئے گا اور یہ جو سامان ہے اٹھائے گا.
چمن چیمبر کے سابق صدر اور پاک افغان جوائنٹ چیمبر آف کامرس کے ڈائریکٹر تارو خان نے بتایا کہ چابہار بندرگاہ صرف ٹرانزٹ ٹریڈ متاثر کر سکتی ہے، لیکن پاکستان اور افغانستان کی باہمی تجارت کا حجم بھی کم ہوا ہے. انہوں نے کہا کہ پاکستان کی حکومت تجارت بڑھانے کے لیے سہولتیں دے رہی ہے، لیکن افغان حکومت کا رویہ اچھا نہیں.
ہم افغانستان کو جو ٹریڈ ان کے ساتھ کر رہے تھے وہ تقریباً 3 بلین ڈالر تھا، جو کہ اب کم ہو کے 1 بلین 200 ملین تک جو ہے وہ کم ہوا ہے، اور واقعی کافی کم ہوا ہے. پولیٹکس اور اکنامکس کو ایک دوسرے سے الگ کرنا چاہیے. اس سے جو ہے وہ ہماری اس بات کو اب حکومت پاکستان بہترین اس کو سمجھ آ رہی ہے، وہ کوشش بھی کر رہی ہے، انہوں نے اپنی طرف سے کوشش کی، لیکن بدقسمتی سے اس وقت جو افغان گورنمنٹ ہے ان کے خیال میں شاید یہ ہے کہ وہ پاکستان سے جو ہے وہ بزنس ٹائز جو ہے وہ انہوں نے کوئی اتنی بہتری کی طرف عملی طور پہ جو ہے وہ قدم نہیں اٹھائے ہیں.
احمد رشید نے بتایا کہ افغانستان وسط ایشیا کی ریاستوں کے ساتھ بھی تجارت بڑھا رہا ہے. شمالی افغانستان میں ریلوے نظام قائم کر کے ان ملکوں کے ساتھ تجارت بڑھانے کا منصوبہ ہے. مبشر علی زیدی، وائس آف امریکہ، واشنگٹن.
اردو وی او اے کے فیس بک پیج پر اب نیوز بلٹنز بھی. پیر سے جمعہ پاکستانی وقت کے مطابق رات 8, 9, 10 اور 11 بجے. ہمارے فیس بک پیج کی آئی ڈی ہے www.facebook.com/voaurdu. تازہ ترین خبروں کے لیے دیکھیے ہمارے فیس بک لائیو بلٹنز.
سامن، چند روز پہلے سوات میں افضل کوہستانی کو قتل کر دیا گیا. افضل کوہستانی کچھ برس پہلے کوہستان میں غیرت کے نام پر قتل کیے جانے والے افراد کے لیے انصاف کی کوششوں میں ایکٹیو تھے. اس بارے میں مزید تفصیلات ہم لیں گے احسن داوڑ سے، جو کہ ایک مقامی جرنلسٹ ہیں. ویلکم ٹو دا شو احسن.
جی ندیم صاحب شکریہ.
یہ بتائیے کیا تفصیلات ہیں ان کے قتل کے بارے میں؟ کیا ان کے جو قاتل ہیں ان کو گرفتار کر لیا گیا؟ کیا حالات ہیں؟
یہ واقعے کے بعد ایک تو موقع پہ ایک بندے کو حراست میں لیا گیا ہے, اور ابتہابات کے جو ڈی پی او ہیں عباس مجید مروت, ان سے میری بات ہوئی. وہ کہہ رہے تھے کہ یہ بندہ موقع سے افضل کے مرنے کے بعد یہ بھاگ رہا تھا, اس کو حراست میں لیا گیا ہے. لیکن بعد میں افضل کوہستانی کی جو فیملی تھی ان کا کہنا تھا کہ یہ ان کا بانجا تھا, اور اس کے حفاظت کے لیے افضل کوہستانی کے ساتھ موقع پہ موجود تھا, نہ کہ اس پہ فائرنگ کرنے کے لیے. لیکن بعد میں احتجاج کے طور پہ انہوں نے لاش لینے سے انکار کی تھی, اور پولیس کے علاوہ جو صوبائی حکومت ہے, وزیر اعلیٰ خیبر پختونخوا, انہوں نے اس پہ نوٹس لیا اور پولیس حکام کو بتایا کہ جو بھی ملزمان ہیں نامزد, ان کی گرفتاری کے لیے خصوصی ٹیمیں تیار کی جائیں. اور بعد میں ایک جو نامزد ملزم ہے موسم خان, ان کو پالس گدار سے, جو کہ آبائی گاؤں ہے افضل کوہستانی کا, اور جہاں پہ 2012 میں واقعہ پیش آیا تھا پانچ لڑکیوں کی ہلاکت کا. اس وقت
میں یہی پوچھنا چاہ رہا تھا داوڑ, یہ بتائیے چونکہ جو یہ پانچ لڑکیوں کا ہلاکت کا واقعہ تھا اس کو بھی سن 2012 میں ہوا, کافی سال گزر گئے ہیں. ایک تو ہمارے سامعین کو اس واقعے کے بارے میں اور اس کے بعد جو اور ہلاکتیں ہوئیں اس سے ریلیٹڈ ان کے بارے میں بھی تھوڑی سی بیک گراؤنڈ بتائیے.
ضرور ندیم صاحب, یہ 2012 میں ایک ویڈیو پھیل گئی تھی موبائل پہ, بنی ایک کم ڈیوریشن کی ایک ویڈیو تھی جو پھیل گئی تھی علاقے میں, اور اس ویڈیو میں پانچ لڑکیاں بیٹھی ہوئی ہیں ایک شادی کے موقع پہ, جبکہ دو لڑکے جو ہیں وہ روایتی طریقے سے, جو کوہستان کی ایک روایتی ڈانس ہے وہ کر رہے تھے, لیکن بیٹھی ہوئی لڑکیاں دکھائی گئی تھی جو کلپنگ کر رہی تھی.
یہ بتائیے جو مقدمات ہیں اس حوالے سے, سامعین ہم آپ کو بتائیں کہ اسی بارے میں یہ جو قتل ہے اور یہ جو سارا ایشو ہے, اس پر بات کرنے کے لیے ہمیں جوائن کیا زورا یوسف نے جو ہیومن رائٹس کمیشن کی چیئر پرسن ہیں. میں ان سے بعد میں بات کروں گا. آخری سوال احسن آپ سے, یہ بتائیے یہ جو مقدمات ہیں وہ ابھی کس سٹیج پر ہیں؟
جو مقدمات ہیں, ایک تو مقدمہ وہ ہے جو کہ سپریم کورٹ کے حکم پہ سوموٹو ایکشن لینے کے بعد 8 افراد کو حراست میں لیا گیا تھا, اور اس الزام میں جو پانچ لڑکیاں قتل کی گئی تھی, پہلے سے تو یہ تھا کہ اس میں افضل کوہستانی کا جو موقف تھا وہ کمیشن کے جانے کے بعد جو ان کے بیانات تھے اور جو ان کی رپورٹ تھی وہ صحیح یا سچ ثابت نہیں ہوئی تھی, لیکن آخری جو رپورٹ تھی اس میں پھر ڈی این اے ٹیسٹ اور باقی جدید طریقوں سے تفتیش کے بعد یہ ثابت ہو گیا کہ وہ لڑکیاں ہلاک کی گئی تھی. اس کے علاوہ تین اور ہلاکتیں ہوئی تھی جو کہ افضل کوہستانی کے بھائی تھے, اور یہ چوتھا قتل ہے افضل کوہستانی کا جو اسی سلسلے کی ایک وہ ہے. اور ابھی جو مقدمہ ہے, ایک تو افضل کوہستانی کا مقدمہ ہے, تین ان کے جو پہلے بھائی ہلاک کیے گئے تھے ان کا مقدمہ الگ ہے, لیکن جو لڑکیاں پانچ ہلاک کی گئی تھی اس میں آٹھ ملزمان ہیں جن کی درخواست ضمانت جو ہے وہ پشاور ہائی کورٹ میں چیلنج کی گئی ہے, چونکہ کوہستان سے جو مقامی عدالت ہے سیشن کورٹ سے ان کی درخواستیں وہ خارج کی جا چکی تھی, اور اسی وجہ سے افضل کوہستانی ابتہابات میں موجود تھے. اسی کیس میں پیروی کرنے کے لیے وہ ابتہابات جو پشاور ہائی کورٹ کی سرکٹ بینچ ہے اس میں پیروی کے لیے وہ آئے ہوئے تھے کہ ان پہ یہ حملہ کیا گیا. لیکن ابھی یہ مقدمہ جو ہے پولیس حکام سے میری بات ہوئی ہے, اور ان کا کہنا ہے کہ اس میں مزید وہ چھاپے بھی مار رہے ہیں, اور جو باقی ملزمان ہیں نامزد ان کی گرفتاری کے لیے کوششیں جاری ہیں.
احسن داوڑ بہت شکریہ آپ کا ہمیں وقت دینے کے لیے. ہمیں جوائن کیا ہے زہرا یوسف نے جو انسانی حقوق کے لیے سرگرم ہیں, اور پاکستان میں جو ہیومن رائٹس کمیشن آف پاکستان ہے اس کی چیئر پرسن ہیں. ویلکم ٹو دا شو زہرا.
سابق
چیئرپرسن. تھینک یو فار دا کلیریفیکیشن. یہ بتائیے, آپ نے ڈیٹیل سنی, ہمارے جو نمائندے ہیں وہاں پر وہ اس کی تفصیلات دے رہے تھے, اس کے افضل کوہستانی کے قتل کے بعد یہ جو کیسز ہیں ان کے فیوچر کے بارے میں آپ کیا سمجھتی ہیں, کیا ہوگا ان کا؟
جی دیکھیں, میرے خیال سے یہ ایک طرح سے ٹیسٹ کیس بن سکتا ہے جوڈیشری کے لیے بھی اور حکومت کے لیے بھی, کیونکہ یہ کیس جو ہے اس کے جرگے نے شاید فیصلہ دیا تھا کہ ان عورتوں کو قتل کیا جائے, اور ان کے ساتھ جو لڑکے بھی شامل تھے اس ویڈیو میں, تین بھائیوں کو قتل کیا گیا, اور اب جو لڑکا جس نے فالو کر رہا تھا اس کو قتل کیا گیا دو دن پہلے. تو یہ ایک ٹیسٹ کیس بن سکتا ہے میرے خیال سے جوڈیشری کے لیے, کیونکہ دو سال پہلے قانون بھی پاس ہوا پارلیمنٹ میں جس میں کہا گیا کہ آن اے کلنگ جو ہے وہ اب حکومت جو ہے وہ خود کمپلیننٹ اس کی بنے گی, اور پہلے جو ایک سلسلہ تھا کہ دیت کے نام پر معاف کر دیتے تھے تو وہ اب ممکن نہیں ہے. مگر افسوس یہ ہے کہ یہ 2012 کا کیس ہے, تقریباً 7 سال ہو رہے ہیں اور تفصیل بھی بہت دیر میں سامنے آئی. پہلے سپریم کورٹ کے کہنے پہ دو دفعہ مشن گیا وہاں پہ کوہستان میں, اور کوئی واضح ان کی رپورٹ نہیں سامنے آئی. تو ایک بہت بڑا چیلنج ہے, اور میرے خیال سے اگر صحیح فیصلہ ہو تو ہو سکتا ہے کہ اس علاقوں میں, یہ تو ایک کیس سامنے آیا ہے مگر ہم لوگوں کو پتہ نہیں کہ اس قسم کے اور بھی ہوتے ہوں گے کیسز, کیونکہ وہ بہت ریموٹ ایریا ہے.
جی بالکل, اور قتل کے نام پر, غیرت کے نام پر جو جی زہرہ, وہ تو پاکستان میں ایک بڑا ایشو ہے, لیکن چونکہ افضل جو تھے وہ تو بہت ایکٹیو تھے, انہوں نے اپنی زندگی کو خطرے میں ڈالا, اسی لیے ہم نے دیکھا یہاں پر انٹرنیشنلی امریکہ میں بھی نیوز پیپرز میں میڈیا میں اس کے بارے میں خبر موجود ہے. پاکستان میں جو انصاف یا عدالتی نظام جو ہے اس کو دیکھتے ہوئے یہ ایک مدعی تھی بہت سے کیسز میں اسی سے ریلیٹڈ جو تھے, اس کو دیکھتے ہوئے کیا آپ سمجھتی ہیں کہ انصاف جو ہے وہ ہو سکے گا؟
دیکھیں, امید کر سکتے ہیں کیونکہ پولیس کہہ رہی ہے کہ انہوں نے کچھ لوگوں کو پکڑا ہے اصل کے کیس میں, امید کر سکتے ہیں. کیونکہ ایک تو خیر یہ بہت ہی افسوسناک وہ کیس ہے جو ان کے ساتھ ہوا, کیونکہ وہ ایک طرف سے اکیلے ہی فالو کر رہے تھے یہ پورے اس کو, اور انہوں نے بتایا بھی تھا حکومت کو کہ ان کی جان خطرے میں ہے, مگر ان کو کوئی پروٹیکشن نہیں دیا گیا. تو اور کل بھی یہاں پہ مختلف جگہ عورتوں کی جو مارچ ہوئی اس میں بھی عورتوں نے اس ایشو کو اٹھایا اور اپنا سپورٹ وہ کیا کہ افضل کی جو کیس ہے اس کو حکومت اور جوڈیشری صحیح طرح سے.
زہرا یہ بتائیے, اس طرح کے جو کیسز ہوتے ہیں, اب افضل جو ہے وہ خود بھی اپنی زندگی کے بارے میں انہیں خطرات تھے وہ کہہ چکے تھے, وہ اس کے بارے میں بات بھی کر چکے تھے, اس کے باوجود جو ایک پروٹیکشن ہوتی ہے اس حوالے سے ریاست نے کچھ نہیں کیا, وہ اپنے گھر چھوڑ کے دوسری جگہ پر چلے گئے. پاکستان میں اس طرح کا, جب اس طرح کی سچویشن ہوتی ہے, کیا کوئی لیگلی کوئی نظام موجود ہے پروٹیکشن کے لیے لوگوں کے لیے؟
دیکھیے, ایک تو بنیادی طور پہ اسٹیٹ کی ذمہ داری ہے, ٹھیک ہے, کہ شہری کے جو جان اور مال کی حفاظت کرنا, یہ تو ایک بہت بنیادی حق ہے. مگر بہت سارے کیسز ہو چکے ہیں. ایچ آر سی پی کے لائر راشد رحمان کا کیس ہے جو بلاسفمی کے ایک ایکیوز کو وہ کر رہے تھے, ان کا کیس لڑ رہے تھے ملتان میں, اور حالانکہ ان کو بھی دھمکی آ رہی تھی, ہم لوگوں نے اس وقت کی پنجاب حکومت کو لکھا مگر کچھ نہیں ہوا, اور ان کو بھی ان کے چیمبر میں قتل کیا گیا. تو بہت سارے ایسے کیسز ہیں جس میں حکومت بالکل ناکام رہی ہے. جی
بہت شکریہ زہرا، تھینک یو سو مچ ہمیں وقت دینے کے لیے.
وی او اے اردو اب آپ کے ہاتھ میں، پڑھیے، دیکھیے، سنیے، سیو کیجیے، فالو کیجیے، دور جانے کی ضرورت نہیں. وی او اے اردو کی اہم ترین خبریں اور بریکنگ نیوز کی لائیو سٹریمنگ ویڈیوز اب آپ کی ہتھیلی میں ہیں. آئی فون کے لیے خصوصی طور پر تیار کی گئی اردو وی او اے کی خصوصی ایپ ڈاؤن لوڈ کیجیے، جو ایپ سٹور پر بھی دستیاب ہے. وی او اے اردو اب آپ کے ہاتھ میں.
بھارت کے اٹارنی جنرل نے کہا ہے کہ ہو سکتا ہے وہ بھارت کے بڑے اخبار دا ہندو کے خلاف ملک کی سب سے بڑی عدالت میں مقدمہ دائر کرے. اٹارنی جنرل نے دا ہندو پر الزام عائد کیا ہے کہ اس نے چرائے گئے سرکاری دستاویزات کو شائع کیا ہے. یہ دستاویز فرانس سے 36 رافیل طیارے خریدنے کے بھارت کے معاہدے سے متعلق ہیں، اور یہ مقدمہ اٹارنی جنرل کے مطابق بھارت کے آفیشیل سیکرٹس ایکٹ کے تحت دائر ہو سکتا ہے. اٹارنی جنرل کے کے وینو گوپال کا مزید کہنا ہے کہ دا ہندو کی جانب سے شائع کی جانے والے دستاویزات کو عدالت میں پیش نہیں کیا جانا چاہیے تھا، تاہم عدالت میں کی جانے والی استدعا میں کہا گیا ہے کہ اس بات پر غور کیا جائے کہ اگر دستاویزات چوری ہو گئے تھے تو طیاروں کی خرید کا یہ معاہدہ کیسے اوارڈ کیا گیا. دوسری طرف دا ہندو میں اس معاملے پر شائع ہونے والے مضامین کے مصنف اور اخبار کے چیئرمین این رام کا کہنا ہے کہ یہ اشاعت مفاد عامہ میں کی گئی ہے. خبر ساں ادارے رائٹر سے بات کرتے ہوئے انہوں نے کہا کہ فکر کرنے کی کوئی بات نہیں ہے، ہم نے جو کچھ بھی شائع کیا وہ قانونی ہے اور ہم اس پر قائم ہیں. اس معاملے کا پس منظر کچھ یوں ہے کہ بھارت نے ایک تجدیدی پروگرام کے تحت فرانس سے 8.5 ارب سے زائد ڈالر مالیت کے طیاروں کا آرڈر دیا تھا تاکہ بھارتی فضائیہ میں سوویت دور کے طیاروں کو جدید طیاروں سے تبدیل کیا جا سکے. تاہم طیاروں کی خرید کا یہ معاہدہ اس وقت اور بھی بڑے تنازع کا شکار ہو گیا جب بھارت کی مرکزی اپوزیشن پارٹی کانگریس نے بھارت کے وزیراعظم نریندر مودی پر الزام عائد کیا کہ انہوں نے ان طیاروں کی خرید کے لیے بھاری رقم دی ہے، اور ساتھ ہی فرانس کی اس کمپنی کو مجبور کیا کہ وہ بھارتی بزنس مین انیل امبانی کی کمپنی ریلائنس ڈیفینس کو اپنے کاروبار میں شریک کرے. کانگریس کے مطابق اس کمپنی کو دفاعی کانٹریکٹس کا کوئی تجربہ نہیں تھا. ریلائنس ڈیفینس نے اس معاملے پر خاموشی اختیار کر رکھی ہے اور بات کرنے سے گریز کیا ہے. سامن، گزشتہ 2 روز کے دوران ہزاروں شہریوں کو شام کے مشرقی قصبے باگوس سے نکال کر دوسری جگہوں پر منتقل کیا جا رہا ہے. سیرین ڈیموکریٹک فورسز کا کہنا ہے کہ پچھلے 2 روز میں 6,500 سے زائد عام شہریوں کو قصبے سے نکالا گیا ہے، جو دولت اسلامیہ کا آخری مضبوط گڑھ ہے. سیرین ڈیموکریٹک فورسز، جنہیں امریکی حمایت حاصل ہے، اس علاقے کو داعش کے جنگجوؤں سے آزاد کرانے میں کوشاں ہیں. علاقہ چھوڑنے والوں میں بچے اور عورتیں بھی شامل ہیں. ایس ڈی ایف کا کہنا ہے کہ ان میں زیادہ عورتیں عراق سے ہیں، جبکہ کچھ کا تعلق یورپی ممالک سے ہے. ایس ڈی ایف اور امریکی اتحادی فورسز ان خواتین اور شہریوں کی چھان بین کر رہے ہیں. علاقے میں کرد حکام کا کہنا ہے کہ یہاں سے منتقل کیے جانے والوں میں 2,700 افراد کا تعلق داعش کے جنگجوؤں کے خاندانوں سے ہے، جنہیں شام کے شمال مشرق میں 2 پناہ گزین کیمپوں میں سخت حفاظتی انتظامات میں رکھا گیا ہے. حکام یورپی ممالک پر زور دے رہے ہیں کہ وہ اپنے شہریوں کو واپس لیں. سامعین، شام کی صورتحال کے بارے میں اور اس ڈیولپمنٹ کے بارے میں بات کرنے کے لیے ہم نے دعوت دی ہے ڈاکٹر زبیر اقبال کو، جو ایک تجزیہ نگار ہیں اور ایک عرصے سے مڈل ایسٹ کے انسٹیٹیوٹ سے یہاں پر وابستہ رہے ہیں. جی سر، ویلکم ٹو دا شو.
شکریہ.
زبیر صاحب، یہ بتائیے، یہ جو ڈیولپمنٹ ہوئی ہے، آئی ایس ایس کا آخری جو ایک گھر ہے وہ بھی تقریباً خالی ہونے کو ہے، کتنی بڑی ڈیولپمنٹ ہے یہ شام کا جو تنازع ہے اس میں ایک امن کی طرف؟
دیکھیے، آپ کو تو معلوم ہے کہ آئی ایس جسے داعش کہتے ہیں، وہ سیریا میں اس لیے گئے تھے کہ سیریا کی پوزیشن کافی کمزور تھی، وہاں پر سینٹرل گورنمنٹ کافی حد تک کمزور ہو چکی تھی اور سول وار چل رہی تھی، اور اس چیز کو دیکھ سکتے کہ ایسی جگہ پر وہ اپنے کنٹرول اور اپنے مینٹیننس کے لیے ایک گڑھ بنا سکتے ہیں جو کہ وہ عراق میں نہیں بنا سکے تھے, کیونکہ عراق میں فورسز ان کے خلاف لڑ رہی تھیں, اور جیسے آپ کو معلوم ہے کہ عراق کے کئی علاقوں میں سے ان کو نکال دیا گیا تھا. اب بات دراصل یہ آ جاتی ہے, یہ جنگجو اور یہ داعش کے لوگ اگر وہاں سے نکالے جاتے ہیں تو وہ کہاں جائیں گے اور ان کی وجہ سے کیا ہوگا؟ جہاں تک شام کا معاملہ ہے وہاں تو دیکھیے جیسے آپ کو معلوم ہے کہ ایک مائنورٹی گورنمنٹ ہے جو کہ بڑی حد تک ایکسٹرنل فورسز کی وجہ سے اس مقام پر ہے. اگر وہ ایکسٹرنل فورسز کمزور ہو جاتی ہیں تو سول وار دوبارہ شروع ہو جائے گی اور اس میں دوبارہ ISIS اور اسی قسم کی دوسری فورسز آنی شروع ہو جائیں گی. ایک تو یہ بات, دوسری بات یہ آ جاتی ہے کہ یہ لوگ چونکہ اوریجنلی ISIS کا جو مقصد تھا وہ ایک نظریہ تھا, وہ ایک آرم فورس نہیں تھی, چونکہ اس نظریہ کو کنٹین کیا گیا تھا اس لیے یہ ایک آرم فورس بن گئی تھی. اب اگر یہ آرم فورس ختم ہوتی ہے تو اس کا مطلب یہ ہوگا کہ وہ لوگ جو اس کو سپورٹ کرتے ہیں وہ دوبارہ گوریلا وار شروع کر دیں گے. ایسی کنڈیشن میں افیکٹونیس اس کی ایسی ہوگی کہ جو گورنمنٹ ہے, جو آپ کو معلوم ہے کہ کافی کمزور گورنمنٹ ہے اس پورے علاقے میں, سیریا لے لیجیے, عراق لے لیجیے, دوسرے ممالک لے لیجیے, تو وہاں پر گورنمنٹس کو مشکل پڑ جائے گی. تو اس لیے یہ جو وہاں سے گڑھ جن کو جو نکالا جا رہا ہے اس کا مطلب یہ نہیں کہ جنگ بند ہو جائے گی, یہ جنگ کا طریقہ بدل جائے گا اور اس کی جو افیکٹس ہیں وہ اور ہوں گے اور مشکلات ان میں اس لیے پیدا ہو سکتی ہے کہ انہی فورسز کی وجہ سے اب بڑی حد تک ایک ٹرائبلزم قسم کی چیزیں پیدا ہو گئی ہیں. فار ایگزامپل جسے ہم سیرین ڈیموکریٹک فورس کہتے ہیں وہ بیسیکلی وہ کرد ہیں, اور کرد جو ہیں وہ بھی ایک مائنورٹی ہیں, وہ اپنے
اور ڈاکٹر صاحب یہ بتائیے ہمارے سامعین کو کہ ترکی کردوں سے خائف ہے, ان سے کوئی خوش نہیں ہے, ایک تو یہ, دوسرا ہمیں یہ بتائیے کہ کیا اب جب کہ ISIS کو وہاں پر جس طرح سے کہا جا رہا ہے کہ شکست ہو گئی ہے, جو بشار الاسد ہیں کیا ان کی پوزیشن جو ہے وہ پہلے سے زیادہ مضبوط ہو گئی ہے, ریجن کے لیے کیا مطلب ہے اس کا؟
یقیناً ان کی پوزیشن مضبوط ہوئی ہے, لیکن یاد رہے کہ اس مضبوطی کی بیسک وجہ یہ ہے کہ وہاں پر ایکسٹرنل فورسز ہیں جن میں روس شامل ہے, امریکہ بھی شامل ہے اور کئی دوسرے ممالک شامل ہیں جو کہ اس گورنمنٹ کو سیکیور کرنے کی کوشش کر رہے ہیں. اگر یہ فورسز اور یہ سپورٹ ہاتھ سے لے لی جاتی ہے تو پھر یہ اسد گورنمنٹ جو ہے وہ اتنی ویسے کمزور ہو جائے گی جیسے پہلے تھی, کیونکہ یاد رہے کہ یہ ایک مائنورٹی گورنمنٹ ہے اور یہ نہ صرف کہ ایک مائنورٹی گورنمنٹ ہے, یہ ایک سیکٹیرین گورنمنٹ ہے, اور ایک مائنورٹی سیکٹیرین گورنمنٹ ہونا بہت خطرناک ہے کیونکہ اس کی وجہ سے دوبارہ جنگ شروع ہو سکتی ہے اور بہت سخت قسم کے نقصانات ہو سکتے ہیں. تو اگر یہ ایکسٹرنل فورسز وہاں سے چلی جاتی ہیں تو پھر انسٹیبلٹی پھیلتی ہے, اسٹیبلٹی نہیں پھیلتی. تو اس لیے اگر انسٹیبلٹی پھیلے گی تو یہ ISIS کے لوگ دوبارہ آ جائیں گے, اور اگر وہ دوبارہ آ جاتے ہیں تو مشکلات پھر دوبارہ ویسے ہی ہو جائیں گی جیسے آج سے 2-3 سال پہلے تھی.
ڈاکٹر صاحب میرا آخری سوال, ایران وہاں پہ بہت متحرک رہا ہے, بہت ایکٹیو ہے, اور وہ صدر بشار الاسد کی حمایت میں وہاں پر لڑتے رہے ہیں, یہ بتائیے یہ جب مسئلہ حل ہو جاتا ہے جیسا کہ کہا جا رہا ہے یا دکھائی دیتا ہے کہ ISIS آخری قصبہ جو ہے وہ خالی کر دیا جائے گا, ان کا آخری گڑھ بھی ختم کر دیا جائے گا, کیا ایران کی فورسز وہاں سے چلی جائیں گے؟
سرٹنلی نہیں, بالکل نہیں. دیکھیے یہ تو ایک بہانہ تھا, ایرانی فورسز وہاں پر ایک اور مقصد سے گئی تھی, یہ صرف پرشین سویلائزیشن کی بات نہیں آ جاتی بلکہ اس کے یہ بھی بات ہے کہ ایران کو اپنے آپ کو سیکیور کرنے کے لیے اور فیوچر میں اپنی آئل جو گیس نیچرل گیس ایکسپورٹس کرنی ہے یورپ کو, اس کے لیے ان کو وہاں پر اپنے انٹرسٹ قائم کرنے ضروری ہیں, عراق میں بھی اور سیریا میں بھی. تو ایسی کنڈیشن میں ایران اس جگہ کو نہیں چھوڑے گا, ایون ایف کہ وہاں سیکیورٹی پیدا ہو جائے, لیکن ایران کی جو فائنینشیل سپورٹ اور مٹیریل سپورٹ ہے وہ ویسے ہی رہے گی جیسے پہلے تھی.
بہت شکریہ ڈاکٹر زبیر ہمیں جوائن کرنے کے لیے اور آپ کے تجزیے کا.
جب ریڈیو ہو دور اور خبریں ہوں اہم, تو آئیے ہماری ویب سائٹ urdu.voa.com پر. جب ٹی وی سامنے نہ ہو اور آپ کو جاننا ہو تو اور کہیں نہ جائیے, urdu.voa.com پر آئیے.
دن بھر کی اہم شہ سرخیاں، تازہ ترین خبریں سب ملتے ہیں اردو voa.com پر۔ امریکہ اور جنوبی ایشیا میں پھیلی ریڈیو اور ٹی وی کے تجربہ کار صحافیوں کی ٹیم آپ کو 24 گھنٹے باخبر رکھتی ہے۔ پاکستان میں صبح 7 بجے سے شام کو 7 بجے تک اردو voa.com پر براہ راست سنیے۔ ہمارے تازہ ترین براڈ کاسٹ بلٹنس کے لیے دن میں کئی دفعہ آئیے، دن ہو یا رات، جب دل چاہے۔ اس پتے کو یاد رکھیے، www.urduvoa.com۔
سامعین، کچھ عالمی خبریں اور پھر ہم دوبارہ سے بات کریں گے انڈیا پاکستان کے تعلقات کے بارے میں، اور اس حوالے سے کچھ تجزیاتی رپورٹ ہم اپنے پروگرام میں شامل کریں گے۔ ایسوسیٹڈ پریس کی اطلاعات کے مطابق جاپان میں ایک مسافر بردار فیری کے تصادم میں 80 سے زائد افراد زخمی ہو گئے ہیں۔ بظاہر یہ تصادم کسی سمندری جانور سے ہوا۔ کیودو خبر رساں ادارے نے سالی محافظوں کے حوالے سے بتایا ہے کہ 5 افراد زیادہ زخمی ہوئے ہیں، جبکہ فیری کو نقصان پہنچا لیکن وہ اپنی منزل تک پہنچ گئی۔ فیری یا کشتی میں 121 مسافر جبکہ عملے کے 4 اراکین بھی شامل تھے۔ نائجیریا میں ہفتے کے روز ریاستی گورنروں کے انتخابات کے لیے سخت حفاظتی انتظامات میں پولنگ ہوئی۔ ملک کی 36 ریاستوں میں سے 29 کے لیے گورنر منتخب کیے جائیں گے۔ یہ انتخابات ملک میں صدارتی انتخابات کے 2 ہفتے کے بعد ہو رہے ہیں۔ ریاستی انتخابات میں مقابلہ زیادہ سخت ہے کیونکہ سیاسی جماعتوں کی کوشش ہوتی ہے کہ وہ اپنے امیدواروں کو کامیاب کرائیں، کیونکہ مقامی سطح پر اداروں کے پاس ترقیاتی کاموں کے لیے کافی فنڈز موجود ہوتے ہیں۔ مقامی حکام نے جنوب مشرقی ریاستوں بینو اور ایبونی میں پولنگ اسٹیشنوں میں آگ لگنے اور انتخابی مواد کو نقصان پہنچنے کی اطلاعات دی ہیں۔ ملک کی جنوبی ریاست ریورز میں فوجی دستوں کی تعیناتی کی اطلاعات بھی ہیں۔ بھارت نے کہا ہے کہ اگر پاکستان نئی سوچ والا نیا پاکستان ہونے کا دعویٰ کرتا ہے تو اسے دہشت گردوں اور سرحد پار کی دہشت گردی کے خلاف نیا ایکشن بھی لینا چاہیے۔ بھارت کی جانب سے یہ بیان وزارت خارجہ کا ترجمان رویش کمار نے دیا ہے، جنہوں نے ہفتے کو نئی دہلی میں ایک نیوز بریفنگ کے دوران الزام عائد کیا کہ پاکستان اپنی سرزمین پر سرگرم جیش محمد اور دیگر دہشت گرد تنظیموں کے خلاف قابل اعتماد کارروائی کرنے میں ناکام رہا ہے۔ ترجمان نے ایک بار پھر بھارتی فضائیہ کی جانب سے جیش محمد کے خلاف پاکستان کی حدود میں کی جانے والی مبینہ کارروائی کی کامیابی کا دعویٰ کیا ہے۔ پاکستان اور بھارت کے درمیان حالیہ کشیدگی دونوں ملکوں کو جنگ کے دہانے سے واپس تو لے آئی ہے، لیکن ماہرین کہتے ہیں کہ دونوں ایٹمی ممالک کے درمیان امن اس وقت تک پائیدار نہیں ہو سکتا جب تک کہ کشمیر کا دیرینہ مسئلہ حل نہ ہو جائے، اور اہم بات یہ ہے کہ موجودہ کشیدگی اس تنازع کو بین الاقوامی سطح پر اجاگر کرنے کا سبب بنی ہے۔ ماہرین اس بارے میں کیا کہتے ہیں، آئیے سنتے ہیں مدثرہ منظر سے۔
بھارت اور پاکستان کے درمیان یہ کشیدگی پہلی مرتبہ پیدا نہیں ہوئی، اس سے پہلے بھی روایتی جنگیں ہو چکی ہیں مگر تب دونوں ممالک ایٹمی طاقت نہیں بنے تھے۔ یہی وجہ ہے کہ اس مرتبہ اگرچہ دونوں ملک ہی جنگ نہیں چاہتے تھے مگر اس آگ کو ٹھنڈا کرنے میں زیادہ کردار پاکستان کی قیادت نے ادا کیا۔ ہمیشہ کی طرح آج بھی کشمیر کا مسئلہ دونوں ملکوں میں وجہ نزاع ہے۔ بھارت کے زیر انتظام کشمیر میں دہشت گردی کا واقعہ بھارتی فورسز کی جانی نقصان کا باعث بنا، ذمہ داری کالعدم تنظیم جیش محمد نے قبول کی اور بھارت نے ایسی تنظیموں کی سرپرستی کا الزام پاکستان پر لگایا۔ پاکستان نے اس الزام کی تردید کرتے ہوئے بھارت سے ثبوت کا مطالبہ کیا تاکہ ذمہ داروں کے خلاف کارروائی کی جا سکے۔ اسی دوران ابوظہبی میں اسلامی تعاون کی تنظیم او آئی سی کا 2 روزہ اجلاس ہوا جس میں بھارت کو بھی مدعو کیا گیا۔ بھارت میں کانگریس کے قومی ترجمان اور تجزیہ کار اجے کمار کہتے ہیں،
او آئی سی نے اس بار ایک اچھی بھومکا نبھائی، بھارت کو آمنترت کیا، اور آپ کو جیسا کہ معلوم ہے کہ بھارت دنیا میں سب وہ ملک ہے جہاں سب سے زیادہ اسلام کو ماننے والے لوگ رہتے ہیں۔
بعد ازاں او آئی سی کے اعلامیے میں بھارت کے زیر انتظام کشمیر میں انسانی حقوق کی خلاف ورزیوں پر توجہ دلائی گئی اور عالمی برادری کو احساس دلایا گیا کہ وہ کشمیر سے متعلق اقوام متحدہ کی سلامتی کونسل کی قراردادوں پر عمل درآمد کے لیے اپنی ذمہ داری پوری کرے۔ بھارت نے اس اعلامیے کو یہ کہہ کر مسترد کر دیا کہ کشمیر کے بارے میں وہ اپنے اس موقف پر قائم ہے کہ کشمیر اس کا اٹوٹ انگ ہے اور یہ بھارت کا اندرونی معاملہ ہے۔ اجے کمار بھی اسی موقف پر زور دیتے ہوئے کہتے ہیں،
کشمیر کے حالات تبھی سدھریں گے जब कश्मीर जो भारत का अविभाज्य और अविभाज्य अंग है वो भारत को सौंप दिया जाए।
तमाम श्रीनगर में मुमताज सियासी तजज़ियाकार प्रोफेसर नूर अहमद बाबा कहते हैं कि पाकिस्तान और भारत के दरमियान कशीदगी में सबसे ज्यादा नुकसान कश्मीरियों ही का होता है।
और अभी जो सरहदों पर जो तनाजा हो रहा है, गोलीबारी हो रही है, उसमें भी ज्यादा कश्मीरी मर। और अभी जब ये टेंशन बढ़ रहे हैं कश्मीर में, जो ज्यादा सख्तियाँ हो रही हैं, उसमें पॉलिटिकल पार्टी वगैरह को भी बैन किया जा रहा है, तो ये है नेचुरली, क्योंकि ग्लोबल अटेंशन आजकल सब कॉन्टिनेंट पर है, तो उसमें कश्मीर पर तवज्जो होना तो लाजमी बात है।
भारत की मारूफ मुसन्निफा अरुंधाती रॉय ने अपने एक मजमून में लिखा कि इस सारे अमल में भारत ने कश्मीर के तनाजे को बैन अल-अक़वामी हैसियत दे दी है। इस बारे में ओटावा यूनिवर्सिटी में नेशनल सिक्योरिटी और खारजा पॉलिसी के प्रोफेसर और मशरक वस्ता और जनूबी एशिया के उमूर के माहिर कामरान बुखारी कहते हैं कि ये पहला मौका है कि पाकिस्तान और भारत की फोर्सेज एक दूसरे के खिलाफ हरकत में आई और बैन अल-अक़वामी मीडिया की तवज्जो भी इस जाने मबजूल हुई।
बहुत सारे मगरबी जरीदे और मगरबी जो जर्नलिस्ट और एनालिस्ट हैं, उन्होंने ये जरूरी समझा कि कश्मीर को बेहतर तरीके से समझा जाए और सिर्फ क्रॉस बॉर्डर टेररिज्म के लेंस से ना देखा जाए। कश्मीर की जो इंडिजिनस स्ट्रगल है, जहां पर मतलब टेंस ऑफ थाउजेंड्स ऑफ पीपल जो हैं, जो कि इस जद्दोजहद में शिरकत कर रहे हैं, उनकी जो जो सूरत हाल है वो सामने आई है और ये एक नया प्रोसेस शुरू हुआ है, एटलीस्ट जर्नलिस्टिक और एनालिटिकल लेवल पर।
विल्सन सेंटर के साबिक स्कॉलर और मुमताज तजज़ियाकार जाहिद हुसैन कहते हैं कि पाकिस्तान और भारत के दरमियान कशीदगी के नतीजे में तवज्जो दो बड़े मसलों की जानिब मबजूल हुई, एक दहशतगर्दी और दूसरे कश्मीर। उनके मुताबिक ये मसले दोनों मुल्कों के दरमियान तनाजे की बुनियाद हैं।
इस वाक़े के बाद जो है जो चीजें बहस में आई हैं अंतर्राष्ट्रीय मीडिया में, उसमें कश्मीर पे बहुत जो चीजें थी वो उभर के सामने आई है। मैं न्यूयॉर्क टाइम्स के पीछे एक हफ्ते में पढ़ रहा था, तकरीबन छह ऐसे या पांच या छह ऐसे आर्टिकल आए जिसमें पूरा जो है वो उसमें कश्मीर के मसले का जिक्र है। मैं उसको इंटरनेशनलाइज उस तरह से नहीं कहूंगा, लेकिन दोबारा जो है वो एक लिहाज से इंटरनेशनल फोकस में आया है।
लेकिन यूएस इंस्टीट्यूट ऑफ पीस में एशिया सेंटर के सदर मुईद यूसुफ कहते हैं कि भारत और पाकिस्तान के दरमियान जब भी कशीदगी पैदा होती है, कश्मीर का मसला भी उजागर होता है, लेकिन अहम बात यह है कि उन हालात को उजागर किया जाए जिनका सामना कश्मीरी कर रहे हैं।
फोकस इस पे होना चाहिए कि जो हो रहा है इंसानी तौर पे वो गलत है कश्मीर में, उसकी बात करें और जहां तक हो सके हिंदुस्तान और पाकिस्तान मिलकर ये कोशिश करें कि किसी किस्म का कोई दहशतगर्दी का वाकया जो है वो नहीं होना चाहिए, ना इस तरफ ना उस तरफ।
मुईद यूसुफ और कामरान बुखारी समेत दीगर माहरीन भी तस्लीम करते हैं कि कश्मीर का मसला शहर सुर्खियों का मौजू बनने से कोई नतायज हासिल नहीं होंगे, पुरअमन हल पाकिस्तान और भारत के दरमियान बातचीत ही से मुमकिन है। मुदस्सिर मंजर, वॉइस ऑफ अमेरिका, वाशिंगटन।
जौहरी हथियारों के गैर महफूज हाथों में जाने पर सियासी या दिफाई तशवीश तो अपनी जगह है, लेकिन हॉलीवुड और बॉलीवुड की फिल्मों में इस मौजू पर इतनी बड़ी तादाद में फिल्में बनाई गई हैं कि लगता है कि ये जौहरी असासे नहीं बल्कि कोई बंक है कि दो चार मुजरिम इकट्ठे हुए, दरवाजे पर मुहाफिज से बंदूक छीनी और ले उड़े मिसाइल समेत न्यूक्लियर बम। अब बैठे हैं उनके सरदार किसी गार में बम लिए, घड़ी सेकंड गिन रही है, दुनिया थर थर कांप रही है कि तीसरी जंग अजीम अब छिड़ी और तब छिड़ी। गोया बम ना हुआ कोई पटाखा हो गया कि जिससे बच्चे ने चाहा फोड़ दिया। ये तो बात हुई फिल्मों की। साइंसदानों और माहरीन से पूछिए तो पता चलता है कि सिर्फ बड़ी ताकतों के ही नहीं बल्कि इस दौड़ में 90 की दहाई में दाखिल होने वाले दोनों मुल्कों हिंदुस्तान और पाकिस्तान तक के जौहरी असासे ऐसे महफूज हैं कि खुद निगरान इदारों को भी इस ज़िमन में मालूमात है। पाकिस्तान और भारत के जौहरी असासों का कमांड एंड कंट्रोल सिस्टम कितना मजबूत है, किसी जौहरी हादसे के रूनुमा होने के क्या इम्कानात हैं और ऐसी सूरत में मिसाइलों से दफा का कोई निज़ाम मौजूद है या नहीं, इस बारे के اس بارے میں جاننے کے لیے شہناز عزیز نے بات کی ہے کچھ پاکستان کے اہم فزسٹ سے، دفاعی اور سیاسی تجزیہ کاروں سے، اور اسی طرح انڈیا کے کچھ اہم سائنسدانوں سے اور ایکٹیوسٹ سے. آئیے سنتے ہیں اس حوالے سے ان کی ایک رپورٹ.
تو یہاں میں ڈاکٹر سمر مبارک مند سے ایک بات پوچھنا چاہوں گی کہ ایک تو ڈیٹرنس کی بات کے علاوہ یہ بھی ایک بڑی تشویش بار بار سامنے آئی کہ غیر ذمہ دار ہاتھوں میں اگر کسی بھی ملک کے، یہ صرف پاکستان یا انڈیا کی بات نہیں، کہیں بھی یہ کسی غیر ذمہ دار حکومت کے ہاتھ لگ جائیں یا ایسے گروپس کے ہاتھ میں آ جائیں جو کہ دہشت پھیلانا چاہتے ہیں، اس کا امکان ہے کیا؟ کوئی کیا یہ ممکن ہو سکتا ہے؟
عام فہم تاثر یہ ہوتا ہے کہ نیوکلیئر ویپنز کسی کے بھی ہاتھ میں آ جائیں، چاہے وہ ٹیررسٹ ہو یا کوئی بھی ڈسرپٹیو ایلیمنٹ ہو، وہ ان ویپنز کو استعمال کر سکتا ہے. نیوکلیئر ویپنز کے بیچ میں ایسی بات نہیں ہے، کہ اس کے اندر بہت ساری بلٹ اینڈ سیفٹیز ہوتی ہیں. تو اس میں پہلی بات تو یہ ہے کہ اس میں سیکرٹ کوڈ ہوتے ہیں جس سے کہ وہ ویپن آرم کیا جا سکتا ہے. وہ کوڈ صرف اس ملک کے ہائی کمانڈ ہے، جو نیشنل کمانڈ اتھارٹی ہوتی ہے، ان کے پاس بھی، ایک آدمی کے پاس نہیں ہوتا، کوئی دو تین لوگوں کے درمیان ڈیوائڈ ہوا ہوتا ہے. اگر کوئی بھی ویپن میں سڑک پہ رکھ دوں اور کوئی اسے اٹھا کے لے جائے، تو ان کے کسی کام کا وہ ویپن نہیں ہے اس کو، کیونکہ وہ آرم نہیں کر سکتے. لیکن سب سے بڑی بات یہ ہے کہ ویپن، جو پاکستان نے ویپن پروگرام بنایا، اس کی وجہ سے 1971 یا 1965 یا 1948 کے سانحے ریپیٹ نہیں ہوئے. چھوٹی لیول پہ کشمکش ہوئی، فرکشنز ہوئی، گرما گرمی ہوئی، لیکن وار میں ڈیولپ نہیں ہوا، کیونکہ ایک بیلنس آف پاور ان کی وجہ سے مینٹینڈ ہے اس بڑے صدر میں.
ہمارے ساتھ ڈاکٹر کمال مترا چنوائے صاحب ہیں، پولیٹیکل ایکسپرٹ ہیں اور پیس ایکٹیوسٹ ہیں. اس کے ساتھ ساتھ یہ تو صرف ایک پیس ایکٹیوسٹ کی حیثیت سے نہیں، بلکہ ایک سیاسی ماہر کی حیثیت سے بھی، اگر آپ ان جنگوں کے بارے میں اور کس طرح یہ آگے بڑھنے سے اور بہت وسیع پیمانے پر پھیلنے سے بچیں، اگر کچھ کہیں.
ڈیٹرنس کیول پاکستان اور بھارت کا معاملہ نہیں ہے. آپ جو بڑے دیش ہیں، سوویت یونین، رشیا، چائنا، یونائٹڈ اسٹیٹس، یورپ کے کئی دیش، سب ڈیٹرنٹ پالیسی لے رہے ہیں.
جی،
کیونکہ کوئی نیوکلیئر ایکسپلوژن ہو، چھوٹا سے بھی ہو، اس سے بہت نقصان ہو سکتا ہے، اور اس سے ڈر ہے کہ اس سے اور لوگ بھی پھر شامل ہو جائے. ڈیٹرنس دونوں کے پاس ہے. ڈیٹرنس کا جو گڑبڑ تھا اور جو لوگوں کو خطرہ تھا، وہ کافی اب کنٹرول میں آ گیا ہے، کیونکہ بگ پاورز بھی دباؤ ڈال لیں گے باقی پاورز پہ کہ اس کو آپ استعمال نہ کریں. تو یہ ایک سٹیپ فارورڈ ہے. مگر ہاں، یدی کوئی اور تکنیک آ جائے یا کوئی اور بایولوجیکل اور یہ وارفیئر آ جائے، اس میں بھی تھوڑی دیر بعد وہ بیلنس ہو جائے گا. شروع میں کچھ ہوگا، بعد میں بیلنس ہو جائے گا، کیونکہ اب دنیا میں پتہ چل گیا کہ نیوکلیئر پاور کا ڈیٹرنس اتنا زبردست ہے کہ اس کو واپس لینا اور ٹھیک کرنا بہت مشکل ہوگا اور بہت نقصان ہوگا.
میں آپ سے اب یہ پوچھوں گی، ایک پیس ایکٹیوسٹ کی حیثیت سے آپ کیا یہ جو ڈیٹرنس کا فیکٹر ہے، اس کو قابل جواز سمجھتے ہیں کہ اس کی وجہ سے جوہری ہتھیار ہونے چاہیے، اور اگر ہونے چاہیے تو پھر دنیا میں جو کچھ ملک ہیں جن کو یہ حاصل نہیں ہے معاہدے ہونے کی وجہ سے، کیا وہ بنا سکیں؟ تو یہ ان کے ساتھ زیادتی ہے یا یہ فیئر ہے یہ بات؟
میں بس اتنا کہوں گا کہ نیوکلیئر ہتھیاروں کی جو ڈیٹرنس ہے، جس کی وجہ سے وہ سمجھتے ہیں کہ جنگ نہیں ہوگی، یہ بہت ہی ڈیلیکیٹ ہوتی ہے. ڈیٹرنس کوئی اتنی سٹیبل نہیں ہوتی، اور اس کے اندر بڑے کرائسیز ہوتے ہیں. جو ہماری تاریخ دنیا کی ہے نیوکلیئر ہتھیاروں کی، اس میں یہ بات کئی دفعہ سامنے آ چکی ہے کہ کس طریقے سے یہ جو نیوکلیئر ڈیٹرنس ہے، اس کی وجہ سے لوگوں کے اندر یہ ارج پیدا ہو جاتی ہے کہ جو دشمنیاں ہیں وہ نکالے کسی اور لیول کے اوپر. لہٰذا پراکسی وارز ہوتی ہیں، دوسری جگہوں پہ لڑائیاں ہوتی ہیں، اور جگہوں پہ لڑائیاں شروع کروائی جاتی ہیں، इन जगहों को डिस्टेबलाइज किया जाता है ताकि आप अपने इन्फ्लुएंस बढ़ाएं वगैरह। और इस वक्त हिंदुस्तान पाकिस्तान के दरमियान इसी तरीके की एक छोटे पैमाने की वही तारीख दोहराई जा रही है, जहाँ पे हम न्यूक्लियर हथियारों की वजह से इतने कॉन्फिडेंट हैं कि बड़े पैमाने पर हमारे दरमियान लड़ाई नहीं होगी, लिहाजा हम छोटे पैमाने पर एक दूसरे को कचोके देते रहें, लड़ाइयाँ करते रहें, कमज़ोर करते रहें। इसकी वजह से ये होता है कि बाज़ औक़ात फिर किसी न किसी का सब्र का पैमाना लबरेज़ हो जाता है, फिर वो उस थ्रेशोल्ड को क्रॉस करने की कोशिश करना शुरू कर देता है जिसके आगे तबाही ही तबाही। वो चीज़ जो है वो हमें हिंदुस्तान पाकिस्तान के दरमियान तारीख में जब वाकया हुआ पार्लियामेंट का, तो हिंदुस्तान ने तमाम फौजें साहिल इलाके सरहद पर लगा दी, पाकिस्तान ने उसके जवाब में अपनी फौजें लगा दी। 14 महीने तक वो दोनों एक दूसरे के सामने खड़े रहे और तमाम दुनिया परेशान रही कि लड़ाई शुरू हो गई तो फिर आगे परेशानी होगी। फिर हिंदुस्तान ने इसका हल कुछ और निकाला, पाकिस्तान ने उसका जवाबी हल निकाला, और फिर ये करते रहे अब तक करते चले आ रहे हैं।
तो डॉक्टर समर मुबारकमन, एक हम जैसे आम लोगों के लिए जो कि बहुत वाकिफ़ नहीं है न्यूक्लियर हथियारों से, हमें सिर्फ फिल्मों के ज़रिए या ये कि तारीख पढ़ के पता लगता है कि ये तबाही कितनी बड़ी हो सकती थी और जो 40s में तबाही हुई उसके मुकाबले में आज के हथियारों से कितनी बड़ी तबाही हो सकती है, तो इंडिया और पाकिस्तान के रेफरेंस से अगर बात करें हम, और जैसा कि अस्करी साहब ने कहा कि फासला बहुत कम है, तो क्या रिस्पांस टाइम क्या हो सकता है, और दूसरा ये कि क्या इंटरसेप्ट करने का निज़ाम है इन दोनों के पास?
देखिए आप तो अब डिस्कशन आपकी टेक्निकल दायरे में चली गई है।
जी हाँ, मेरे लिए बड़ा मुश्किल है पूछना वैसे।
हमारे फासले बहुत कम है और फ्लाइट टाइम्स भी बहुत कम है, तो इसमें मिसाइल इंटरसेप्ट नहीं हो सकती। यहाँ तक के आप पाकिस्तान से लेकर और जो इंडिया का सबसे दूर बेस है वो व्हीलर आइलैंड पे है, अंडमान आइलैंड की चेन में, बे ऑफ बंगाल में, वहां तक जो फ्लाइट टाइम है सिर्फ 18-19 मिनट है। तो 18-19 मिनट में एक एंटी मिसाइल सिस्टम आपकी इनकमिंग मिसाइल को ट्रैक नहीं कर सकता इफेक्टिवली और उसको इंटरसेप्ट भी नहीं कर सकता। तो ये अमेरिका और रशिया का सिनेरियो और था, वहां पर फ्लाइट टाइम जो थे वो 45-50 मिनट थे। तो जो देश जो है वो अपनी जगह दुरुस्त है, लेकिन जो लोग वेपन्स बनाते हैं वो वेपन्स बनाना ही एक बहुत इंट्रिकेट और बहुत कॉम्प्लेक्स टेक्नोलॉजी है, और उसके अंदर से सेफ्टी जो बिल्ड करते हैं लाजमन, ये तो हो ही नहीं सकता ना कि वो उससे बगैर सेफ्टी के वेपन को बिल्ड किया जाए। इन वेपन में सेफ्टी बिल्ट इन होती है, और ये जो सिनेरियो है कि इधर से चलेगी तो उधर चलेगी मिसाइल और वहां से फायर इधर चलेगी, अब तक मेरा ख्याल है इंडो पाकिस्तान सब कॉन्टिनेंट में दोनों तरफ से मजबूरी तौर पे तकरीबन 500-600 मिसाइल टेस्ट हो चुके हैं, और अभी कभी भी ये नहीं हुआ कि कोई मिसाइल पाकिस्तान में वहां की आ गई और या यहाँ की मिसाइल इंडियन एयर स्पेस में चलेगी। तो ये चीज नहीं है, और 25 साल हो गए इस बात को। सिर्फ अब बात करनी चाहिए कि अगर आपने स्टेबिलिटी को देखना है तो एटीट्यूड को देखना है, एक दूसरे के लिए म्यूचुअल रिस्पेक्ट को देखना है। पुराने फ्रस्ट्रेटिंग प्रॉब्लम या कश्मीर का मसले के ऊपर अब सारा ये छेड़खानी हो गया, अभी जो इस तरह की चीजों को रिजॉल्व करना चाहिए।
बहुत पुरानी बात नहीं है, लेकिन सैलाबों की वजह से जापान में एक न्यूक्लियर प्लांट तबाह हो गया था। जापान वो मुल्क है जो न्यूक्लियर हथियारों के ज़ाहिर है सबसे बड़ा विक्टिम है, तो वो बहुत ही ख़िलाफ़ है, लेकिन बड़ी तबाही हुई उसकी वजह से। तो डॉक्टर नैयर, आप मुझे ये बताइए कि फिर क्या इस तरह की कोई चीज़ न्यूक्लियर साइट में, जो हथियारों का साइट है वहाँ पर भी मुमकिन है कि ऐसा कोई लीकेज हो जाए?
बात जो है वो ये कि जो न्यूक्लियर रिएक्टर होते हैं
जी,
उनके अंदर न्यूक्लियर मटेरियल बहुत बड़ी मकदार में होता है, वहाँ पे अगर कोई हादसा हो और उसमें उसमें से वो मवाद बाहर निकल जाए जो कि उसमें तापकारी भी और जगह के मुकाबले में ज़्यादा होती है, तो इस वजह से वो फैलने वाली तापकारी बहुत ज़्यादा होती है। जैसे यूक्रेन के चेर्नोबिल रिएक्टर से हुआ था कि उसमें से तापकारी निकली तो तकरीबन पूरे यूरोप में फैल गई। जो न्यूक्लियर वेपन्स के लिए बनाने वाले जो इदारे जो इंस्टीट्यूशन हैं जो फैक्ट्रियाँ हैं वहाँ पे इतनी बड़ी मकदार में मवाद नहीं होता, और उसके बाद वहाँ पे वैसे हादसा जैसे कि रिएक्टर्स में होते वैसे नहीं होते। अगर कभी हादसा हो भी तो बहुत बड़ी मकदार में नहीं हो सकता। अगर हम न्यूक्लियर पावर की तरफ जाते हैं तो हमें भी इन तमाम एहतियातों का ख्याल करना चाहिए जिनके साथ लाजिम होते हैं।
हसन अस्करी रिजवी साहब, आपसे ही पूछूंगी, जो कमान और कंट्रोल की जिम्मेदारी है वो ज्यादा किस पे आयद होती है, सिविलियन जो हुकूमत है उस पे या फौज पे, किसके? हमें तो फिल्मों में ये नजर आता है कि एक बटन है और सदर तैयार बैठा है उसको दबाने के लिए, तो दरअसल किस पे है जिम्मेदारी है?
देखिए, फिल्मों पे ना जाइए, क्योंकि फिल्मों में ऐसी फिल्में बनी हुई हैं कि जिसमें एटमी रिएक्टर से लीकेज हुई है, उससे एक बड़ा क्राइसिस जो है वो डेवलप हुआ है, बहुत सी फिल्में बनी हुई हैं। देखिए, कमांड एंड कंट्रोल जो होता है वो जो वहाँ किसी भी मुल्क की, जैसा पाकिस्तान की जो है कमांड एंड कंट्रोल, नेशनल अथॉरिटी जो इनकी NCA है वो उसको मैनेज करती है, जिसको प्राइम मिनिस्टर प्रिजाइड करता है, और उस मिलिट्री अथॉरिटीज हैं जो न्यूक्लियर वेपन की सेफ्टी एंड सिक्योरिटी की जिम्मेदारी है, वो न्यूक्लियर वेपन्स की अपनी एक एस्टेब्लिशमेंट है, फिर मिलिट्री की उसमें जिम्मेदारी है, तो ये हमेशा एक जॉइंट किस्म का मैनेजमेंट होता है जो कि पाकिस्तान में भी है, हिंदुस्तान के अंदर भी है, जिसमें प्राइम मिनिस्टर एक बुनियादी फिगर के तौर पे काम करता है, पाकिस्तान का भी NCA जो है उसको चेयर प्राइम मिनिस्टर करता है, लेकिन उसमें जो न्यूक्लियर रेलेवेंट अथॉरिटीज हैं और जो मिलिट्री कमांड है वो उसके अंदर बैठी हुई है।
मैं सिर्फ, हमारे पास एक एक मिनट आप तीनों के लिए है, तो पहले अस्करी रिजवी साहब, आप कुछ कहिए कि इस वक्त दुनिया के मुस्तकबिल के लिए जौहरी हथियारों के हवाले से, यानी न्यूक्लियर टेक्नोलॉजी भी और हथियार भी, तो खतरा ज्यादा है या उसके फायदे ज्यादा हैं?
देखिए, खतरा तो जितने भी वेपन्स ऑफ मैस डिस्ट्रक्शन है, न्यूक्लियर के अलावा दूसरे भी, खतरा तो उनका है, लेकिन उसके साथ साथ अब मैनेजमेंट सिस्टम भी काफी हद तक मुअसर बना लिए गए हैं, उसको रोकने के लिए इम्कान होते हैं कि ऐसी सूरत ना हो कि उस वेपन को आप इस्तेमाल करें। लेकिन ये न्यूक्लियर वेपन से जंग तो रुक सकती है, लेकिन जो इलाके में इंस्टेबिलिटी पैदा की जा सकती है, और आजकल के जमाने में जिस तरह आप दूसरे मुल्क में इंस्टेबिलिटी क्रिएट कर सकते हैं, वो खतरात जो हैं न्यूक्लियर वेपन्स के बावजूद भी कायम रहते हैं।
डॉक्टर अब्दुल हमीद नय्यर साहब, आपसे भी यही सवाल पूछूंगी।
मेरा ख्याल ये है कि न्यूक्लियर वेपन जब तक इस दुनिया में मौजूद है, हथियार रखने वाले ममालिक की एम्बिशंस जो है वो बढ़ती चली जाती है, उनका जो है बढ़ता चला जाता है, और दूसरे लोग जो है उनके दबाव में आते चले जाते हैं। इस वजह से न्यूक्लियर हथियारों को खत्म करना बहुत जरूरी है। अब तो यूनाइटेड नेशंस ने प्रोहिबिशन ऑफ न्यूक्लियर वेपन्स का माहदा बना लिया है, और उसके ऊपर बहुत से लोगों ने बहुत से ममालिक के दस्तखत कर दिए।
डॉक्टर समर मुबारकपन,
ये दुनिया में ना हो तो सबसे अच्छी बात है, बिल्कुल होना नहीं चाहिए, लेकिन ये एक आइडिया जो सरकारी है। ये आपको पता है कि दो सबसे बड़ी ताकतें हैं, उनके दरमियान सारे एग्रीमेंट के बावजूद वेपन खत्म नहीं हुए और अब दोबारा रिवाइवल शुरू हो गया है, तो ये तो अगर हो जाए इसका तो सबसे अच्छी बात है, बिल्कुल होना चाहिए, मैं तो यही कहूँगा।
शहनाज अजीज, उर्दू, वॉइस ऑफ अमेरिका, वॉशिंगटन।
वॉइस ऑफ अमेरिका वॉशिंगटन आपसे मुखातिब है मीडियम वेव 972 किलोहर्ट्ज़ पर।
पाकिस्तान की मारूफ प्लेबैक सिंगर माला, उनकी बरसी के मौके पर फिक्र फन में सुनिए एक खसूसी रिपोर्ट। फैसलाबाद पाकिस्तान में नसीम नाजली का जन्म हुआ, जिन्हें साजो आवाज की दुनिया में माला के नाम से जाना जाता है। 60 की दहाई में अहमद रुश्दी के साथ उनकी जोड़ी ने खूब नाम कमाया, और 70 की दहाई में उर्दू और पंजाबी जुबान में उन्होंने बेहतरीन गीत इंडस्ट्री को दिए। लेकिन रोना लैला के आने के बाद कहा जाता है कि उनका चांद कुछ गहना गया था।
जो बात चली
माला के वालिद शमीम नाजली एक कंपोजर थे। उन्होंने बेटी की गुलकारी में दिलचस्पी को भांपते हुए बाकायदा सीखने को कहा और आखिर माला ने बाबा गुलाम अहमद चिश्ती की बनाई फिल्म आबरू में अपनी आवाज दी। ताहम फिल्म फ्लॉप होने के बाद भी उन्होंने हौसला नहीं हारा और सन 1962 में अनवर कमाल पाशा की फिल्म सूरजमुखी से उन्हें पहला ब्रेक थ्रू मिला। लिखा ये दर्द भरा गीत माला ने फिल्म इश्क पर जोर नहीं के लिए गाया जो बेहद मारूफ हुआ। उन्होंने इस फिल्म के लिए निगार अवार्ड भी जीता। नायला फिल्म के लिए भी उन्हें निगार अवार्ड से नवाजा गया। फिल्म प्रोड्यूसर आशिक भट्टी से शादी की। आखिरी दिनों में उनकी जिंदगी मौशी तौर पर तो मुश्किल थी ही, इसके साथ साथ कहा जाता है कि उन्हें तन्हाई का भी सामना रहा और आखिर 6 मार्च 1990 को अपनी आवाज को यहीं छोड़े हमेशा के लिए उन्होंने आंखें मूंद ली। अमेरिका वॉशिंगटन से मैं हूँ सादिया ज़ेब रांझा।
प्रोग्राम साइंस एंड टेक्नोलॉजी के साथ मुदस्सिरा मंजर। दुनिया भर में वालिदैन सबसे ज्यादा हिफाजत अपने बच्चों की करते हैं और अगर कोई बच्चा कहीं घूमते घूमते अचानक गुम हो जाए तो वालिदैन के लिए गोया दुनिया ही खत्म हो जाती है। इसलिए वालिदैन चाहते हैं कि वो अपने बच्चों पर नजर रखें और अगरचे वो खेल कूद में भी हिस्सा लें मगर वालिदैन को उनकी मौजूदगी का इल्म हो। न्यूयॉर्क की कंपनी ने इसका हल ढूंढ निकाला है। अब स्मार्टफोन के एक ऐप के जरिए वालिदैन बच्चों के बारे में जान सकेंगे कि वो कहाँ हैं। मंकी सेंसर ट्विन टेक नामी कंपनी ने बनाया है और अगर कोई बच्चा वालिदैन की नज़रों से ओझल होता है या चार दीवारी से बाहर जाता है तो स्मार्टफोन एक अलार्म बजा देता है। मंकी सेंसर बनाने वाली कंपनी ट्विन टेक की चीफ एग्जीक्यूटिव किम गेविन कहती हैं,
harrowing experience as a parent and I lost a child at a birthday party and there was a ton of panic and I felt that if there was something that would let me know early that my child was on the run.
मेरा बच्चा एक सालगिरह की तकरीब से गुम हो गया। हर तरफ अफरा तफरी फैल गई और मैंने महसूस किया कि काश कोई ऐसी चीज होती जो मुझे वक्त से पहले बता देती कि मेरा बच्चा दूर जा रहा है या इधर उधर घूम रहा है तो कितना अच्छा होता। चुनाचे फिर हमने उसी के लिए मंकी सेंसर बनाया। अगरचे गेविन का बेटा बहिफाजत घर वापस आ गया मगर वो तजुर्बा इतना दहला देने वाला था कि उन्होंने बाकायदा एक डिवाइस बना डाली जो बच्चे की नकलो हरकत के बारे में बता देती है। अब ये सेंसर काम कैसे करता है इस बारे में गेविन कहती हैं।
Well, so once I pair the monkey kid sensor with the app on your phone, I put it on the child's shoe, okay? And I hope that he doesn't start to wander off. But if he does,
चुनांचे जब मैंने मंकी को फोन पर ऐप के साथ मुंतबिक कर लिया तो मैंने उसे बच्चे के जूते में लगा दिया। अब मुझे उम्मीद थी कि जब वो इधर उधर घूमेगा तो खबरदार करने का सिग्नल आ जाएगा और जब वो पहले से तयशुदा हदूद से बाहर निकल जाएगा तो अलार्म बज उठेगा और अगर आवाज़ ना भी आए तो फ़ोन में हरकत होगी और आप चौकन्ने हो जाएंगे कि बच्चा कहीं दूर जा रहा है। बस इतना जान लेना ही काफ़ी है। वालिदैन फौरन अपने बच्चे की जानिब बढ़ेंगे और उसकी निगरानी कर सकेंगे। अभी तो ये आला नन्हे बच्चों की नकलो हरकत को कंट्रोल कर सकता है मगर हो सकता है नौजवानों पर नजर रखने के लिए भी कोई डिवाइस ईजाद हो जाए जो वालिदैन को आगाह रख सके कि उनका बच्चा गलत सोबत में तो नहीं है। मुदस्सिरा मंजर, वॉइस ऑफ अमेरिका, वॉशिंगटन।
ताज़ा तरीन खबरों, खुसूसी फीचर्स, टीवी और रेडियो प्रोग्राम देखने और सुनने के लिए विजिट कीजिए www.voanews.com/urdu।
सामने पाकिस्तान में रात के 9, भारत में 9:30 और यहाँ वाशिंगटन में हमारे स्टूडियोज की घड़ियों पर हफ्ते की सुबह के 11 बजने को है। हमारे तवील दौरानिए के हफ्तावार प्रोग्राम आपकी दुनिया का वक्त अब ख़त्म होता है। आज एडिटर थीं बेजत जिलानी, प्रोड्यूसर सादिया जेब्रांझा और इंजीनियर थे आयडन उटको। आपने मेज़बान नदीम याकूब को आइंदा हफ्ते तक के लिए इजाज़त दीजिए। खुदा हाफिज।
इस प्रोग्राम में जो नुक्ताहाए नज़र पेश किए गए वो खालिसतन हमारे मेहमान शुराका के थे और वो वॉइस ऑफ अमेरिका के मौकिफ या अमरीकी हुकूमत की पॉलिसी की नुमाइंदगी नहीं करते।